हरेक धर्म वा सिद्धान्तको आआफ्नो चिन्ह हुन्छ, जसले उनीहरूको इतिहास वा आस्थाको महत्त्वपूर्ण विशेषताहरूलाई चित्रण गर्दछ। उदाहरणको लागि बुद्ध धर्मले कमलको फुललाई आफ्नो धर्म चिन्हको रूपमा लिदछ। कमलको फुलको आकार एउटा चक्र अथवा पाङ्रा जस्तो देखिने भएकोले यसले बुद्ध धर्मको जन्म र मृत्युको चक्रप्रतिको आस्थालाई राम्रोसँग चित्रण गर्दछ। मार्क्सवादी अथवा नेपालको सन्दर्भमा माओवादीले हथौडा र हसियाला आफ्नो सिद्धान्तको चिन्हको रूपमा लिँदछ, जसले उद्योग र कृषिको प्रतिनिधित्व गर्दछ। हथौडा र हसियालाई क्रस गरेर राख्नुको उद्देश्य मजदुर र किसान अथवा कारखाना र मैदान बीचको एकतालाई सङ्केत गर्नु थियो। ख्रिस्टियन पनि चिन्ह राख्ने कुराबाट अछुत छैन। तपाईँलाई थाहा छ ख्रिस्टियन मतको चिन्ह के हो? पक्कै पनि क्रुस हो। तर क्रुस नै किन? यसुको ढुँड पनि हुन सक्थ्यो जसमा उहाँ जन्मिनु भएको थियो, अथवा त्यो ढुङ्गा जसबाट यसुले शिक्षा दिनुभएको थियो भिडहरूलाई, वा गम्छा जसले यसुले चेलाहरूको घोडा धुनुभयो, वा चिहानबाट चिहानको त्यो ढुङ्गा वा ढुकुर, यो पनि त राख्न सकिन्थ्यो नि होइन र? तर क्रुस नै किन? इसाई मतको चिन्हको रूपमा क्रुस नै किन राखियो? किनकि क्रुस नै इसाई मतको केन्द्रीय सन्देश हो। पावलले यसरी भन्छन्, ख्रिस्टलाई क्रुसमा टाँगेको कुरा बाहेक अरू केही नजान्ने मैले निश्चय गरे, दोस्रो कोरिन्थी 2:2। सो ख्रिस्टले क्रुसमा आफ्नो शरीरमा हाम्रो सबै पाप बोक्नुभयो। ख्रिस्टले परमेश्वरको सिद्ध योजना क्रुसमा पूरा गर्नुभयो। तर प्राचीन संसारमा क्रुसलाई त्रास वा आतंकको रूपमा लिन्थ्यो। आजको दिनमा जस्तो क्रुसको माला लगाएर हिँड्ने चलन थिएन त्यतिखेर। तथापि इसाईहरूले उनीहरूको विश्वासको चिन्ह अथवा प्रतीकको रूपमा क्रुस नै छनौट गरे। आउनुहोस् हामी यही क्रुसको वरिपरि रहेर आजको मूल पाठबाट हामी सिक्नेछौँ, मर्कुस 15 अध्यायको 16 32 पदबाट। हामी मर्कुसको पुस्तकबाट हाम्रो वचनको श्रृङ्खलालाई हामी निरन्तरता दिँदैछौँ, 15 अध्यायको 16 32 पदसम्म। सो आफ्नो बाइबलमा मर्कुस 15 अध्यायको 16 पद पठाउनुहोस् भने म अनुरोध गर्दछु। तपाईँसँग बाइबल छैन भने त्यहाँ पछाडि 2-4 बाइबल तपाईँकै लागि भनेर राखिएको छ, कृपया एउटा लिनुहोस् र हेर्न सुरु गर्नुहोस्। मर्कुस 15 अध्यायको 16 पद म पढ्दैछु, कृपया आफ्नो बाइबलमा हेर्नुहोस्। सिपाहीहरूले उहाँलाई प्रेटोरियन अर्थात् महलभित्र लगे र जम्मै पल्टनलाई भेला गराए, अनि तिनीहरूले उहाँलाई बैजनी रङको वस्त्र लगाइदिए र काँडाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, अनि यहुदीहरूका राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे, अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके र घुँडा टेकेर उहाँलाई धन्यवाद गरे, अनि यसुको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्नलाई बाहिर लगे, अनि अलेक्जेन्डर र रुफसका बुबा कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेको तिनीहरूले भेटे र यसुको क्रुस बोकेर लैजान तिनलाई कर लगाए। त्यसपछि तिनीहरूले यसुलाई गलगथा भन्ने ठाउँमा ल्याए, गलगथाको अर्थ खोपडीको स्थान हो, अनि तिनीहरूले उहाँलाई मुर्र मिसाएको दाखमत दिए तर उहाँले त्यो ग्रहण गर्नु भएन। तिनीहरूले उहाँलाई क्रुसमा टाँगे, अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँडे। तिनीहरूले उहाँलाई क्रुसमा टाँग्दा बिहानको 9 थियो। उहाँको दोष पत्रमा यहुदीहरूका राजा भन्ने लेखिएको थियो। तिनीहरूले उहाँसँग 2 डाकुहरू क्रुसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कालाई उहाँको देब्रेपट्टि। धर्मशास्त्रको वचन यसरी पुरा भयो, उहाँ अपराधीहरूसँग गनिनु भयो। त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, वाह त मन्दिर भत्काएर तिन दिनमा बनाउने, क्रुसबाट एउटा राइज र आफूलाई बच्चा। त्यसै गरी मुख्य पुजारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, यसले आफूलाई बचायो तर आफूलाई, यसले अरूलाई बचायो तर आफूलाई बचाउन सक्दैन। यो इस्रायलको राजा ख्रिस्ट अब क्रुसबाट ओलेर आओस् र हामी त्यो देख्नेछौँ र विश्वास गर्नेछौँ। उहाँसँग क्रुसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे। मुख्य कुरा, ख्रिस्टले क्रुसमा आफ्नो शरीरमा हाम्रो सबै पाप बोक्नुभयो। बिग आइडिया भन्छ जसलाई, मुख्य विचार, वचन मुख्य विचार एउटै यसलाई वाक्यांशमा यसलाई सारांशित गर्ने भने यही हो, ख्रिस्टले क्रुसमा आफ्नो शरीरमा हाम्रा सबै पाप बोक्नुभयो। सो क्रुसको अपमानलाई हेर्दैछौँ हामी, त्यसपछि क्रुसको कष्टलाई। सो क्राइस्ट बोर आवर सिन्स इन हिज बडी एट द क्रस, क्राइस्ट बोर आवर सिन्स इन हिज बडी एट द क्रस। So under that we will have shame and suffering of the cross. So we will consider first shame and secondly suffering. So यसले सहनु भएको, भोग्नु भएको अपमानलाई हेरौँ न। सोह्र पददेखि, पन्ध्रदेखि सोह्र पददेखि, यसुको पहिलो अपमान थिएन हामीले याद गर्नुपर्छ। योभन्दा अगाडि यहुदीहरूको महासभाले उहाँको अपमान गरिसकेका थिए, तिनीहरूले उहाँमाथि ईश्वर निन्दाको दोष लगाई सकेपछि उहाँलाई थुके, थप्पड हाने र अगमबाडी बोल्न लगाएका थिए। त्यसपछि यहुदा प्रान्तका अन्य जाति राज्यपाल पिलातसले पनि येशूको अपमान गरेका थिए। र पद पन्ध्रमा त पिलातसले भीडलाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बाह्र बललाई छोडिदिए र येशूलाई कोर्रा लाएर क्रुसमा टाँग्न सुम्पिदिए। अब पालो थियो रोमी सिपाहीहरूको, येशूलाई तमासा बनाएर तिनीहरूले एकदमै रमाइलो गर्न जान्थे। त्यसैले पद सोह्रमा सिपाहीहरूले उहाँलाई प्रेटोरियन अर्थात् महलभित्र लगे र जम्मै पल्टनलाई भेला गराए। पल्टनमा हुने सिपाहीहरूको जम्मा संख्या लगभग 600 थियो र ती जम्मै सिपाहीहरू येशूको गिल्ला गर्नलाई भेला भए। तिनीहरूले पिलातसको सामुन्ने येशूलाई, येशूले आफैलाई राजा भन्ने दावी गरेका सुनेका थिए। त्यसकारण तिनीहरूले एउटा नाटकीय राजाको रूपमा येशूलाई सिंहासनतर्फ लाग्दैछन्। अब यहाँ सत्र पदलाई हेर्नुहोस् न, अनि तिनीहरूले उहाँलाई बैजनी रङको वस्त्र लगाइदिए र काँडाहरूको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए। बैजनी रङको वस्त्र राजकीय प्रतीकको रूपमा र काँडाको मुकुट राजको शिरपेचको रूपमा पहिराइदिए। तर काँडाकै मुकुट किन? कारण यो होइन कि हामीले सुन्ने गरेका छौँ कि हाम्रो सोच खराब भएको कारण येशूलाई काँडाको मुकुट पहिराइयो। यो अर्थ मानिसको विचार अनुसार हो तर बाइबलको विचार होइन। यो साधारण कारण यही हो कि येशूले यहाँनिर येशूको यहाँनिर गिल्ला हुँदै थियो, त्यही भएर येशूलाई राजा जस्तो उनीहरूले एउटा जोकरको रूपमा उनीहरूले खडा गर्दै थियो, राजा जस्तो देखिने जोकरको रूपमा, अनि एउटा मुकुट जस्तो उनीहरूले बनाएर यहाँनिर लगाइदिइरहेको छ। येशूलाई एउटा राजकीय अथवा एउटा शाही रूप दिनु थियो, त्यसको साथसाथै पीडा पनि। र मत्ती 27:29 पद अनुसार तिनीहरूले येशूलाई एउटा निगालोको लाठो पनि दिए राजदण्डको रूपमा। सो लभेदा एउटा शाही पोसाक जस्तो देखिने, सिरपेज काँडाको मुकुट र राजदण्ड, एउटा निगालो एउटा बाँसको छेडी दिए। सो येशूलाई राजा जस्तो देखिने बनाइसकेपछि तिनीहरूले उहाँको गिल्ला गर्न सुरु गरे। 18 पदलाई हेर्नुहोस् न, अनि यहुदीहरूको राजाको जय भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे। पिलातसले पनि यसै गरेका थिए र सिपाहीले पनि त्यसै गर्दैछन्। यहाँ प्रियमित्रहरू, येशूको विषयमा मानिस एउटा पापी मानिसको सोच्ने यही हो कि उहाँ एउटा हँसाउने राजा भन्दा उत्तम हुनुहुन्न, हि जस्ट अ जोकर किङ। मानिसको नजरमा येशू त्यतिमै सीमित हुनुहुन्छ। ती मानिसहरूले येशूको केवल गिल्ला मात्र गरेन, हिंसा पनि गर्न सुरु गरे। 19 पदलाई हेर्नुहोस् न, अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके र घुँडा टेकेर उहाँलाई दण्डवत गरे। एउटा अपराधीलाई चाहिँ निगालोको लाठोले पिटे, पुलिसको पिटा अनुभव गर्नुभएको छ भने तपाईँ कुरा बुझ्नुहुन्छ। यहुदी व्यवस्था अनुसार अशुद्ध मानिस, अशुद्ध मानिने मानिसलाई कुनै पनि प्राणीलाई थुक्ने गरिन्थ्यो, यो ठुलो अपमान थियो यसुलाई, त्यसरी नै उनीहरूले अशुद्ध माने थुके र उडाउने उद्देश्यले यसुको सामुनेले दण्डवत पनि गरे। यी 600 सिपाहीहरूबाट यसुले भजन सङ्ग्रह 22 अध्यायको 12 र 13 पदको भविष्यवाणी अनुभव गर्नुभयो कि धेरै साँडेहरूले मलाई घेरेका छन्, बासनका बलिया साँडेहरू मेरो चारैपट्टि छन्, आफ्नो शिकार फराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्नो मुख बाउँछन्। यो अनुभव यतिखेर घडीमा यसुले गरिराख्नु भएको थियो। यो सब भइरहँदा के यसु ख्रिस्ट पछि हट्नुभयो? के यी सिपाहीहरूको सामु उहाँ सहाराबिन हुनुहुन्थ्यो? पक्कै पनि सिपाहीहरूले त्यसरी नै सोचे होला, तर यसुले भने त्यसै सोच्नु भएन। यसुले तिनीहरूको दुर्व्यवहारमा आफैलाई सक्रिय रूपमा र जानी बुझी सुम्पिदिँदै हुनुहुन्थ्यो। यसैया 50:6 पदले भन्दछ, मैले मेरो पीठ मलाई पिट्नेहरूलाई र दारी लुच्नेहरूलाई मेरो गाला फर्काइदिए, ठट्टा र थुकाईबाट मैले मेरो मुख लुकाइन। यो भविष्यवाणी यसुले यतिखेर पुरा गर्नुहुँदै थियो। उहाँ निष्क्रिय हुनुहुँदैथेन, यहाँले उहाँ असहाय हुनुहुन्थेन, उहाँ सक्रिय हुनुहुन्थ्यो, उहाँ एकदमै इन्भल्भ हुनुहुन्थ्यो यसमा कि उहाँ लुक्नु भएन, पन्छिनु भएन, पछाडि हट्नु भएन, डराउनु भएन, काँप्नु भएन, तर उहाँले आफैलाई आफूलाई दुर्व्यवहार गर्नेहरूलाई सुम्पिदिनुभयो। सबै अपमान र दुर्व्यवहारको बिचमा पनि यसु आफ्नो पिताको इच्छाप्रति आज्ञाकारी रहनुभयो। पहिलो पत्रुस 2:23 यसरी भन्दछ, तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नुहुँदा उहाँले धम्की दिनु भएन, तर उचित न्याय गर्नुहुने माथि उहाँले भरोसा राख्नुभयो। मित्रहरू, के ख्रिस्टको चेलाहरू भएर हामीले पनि यही उदाहरण पछ्याउनु पर्दैन र? मित्र, हाम्रो जीवनमा पनि संसारले निन्दा र अपमान ल्याउँछ, तर हामीले तिनीहरूलाई पन्साउन खोज्नु हुँदैन, साटो फेर्नु हुँदैन, धम्की दिनु हुँदैन। यदि पन्साउन खोज्यो भने, यदि साटो फेर्न खोज्यो भने, यदि धम्की दिनतिर लाग्यो भने म क्रिस्चियन भएर बाँचिस् नत्र जाने थिएँ भन्नेतिर लाग्यौँ भने हामी विश्वासयोग्य बन्दैनौँ। तर दुःख लाग्दो कुरो, आफूलाई क्रिस्चियन भन्ने चिनाउनेहरू कतिजनाले यस संसारबाट आउने अपमान र निन्दालाई पन्साउने अभिप्रायले ख्रिस्ट प्रतिको आफ्नो विश्वासको सम्झौता गरेका छन्। यही दशैँमा पनि मित्रहरू, संसारसँग मित्रता र शान्ति कायम राख्न परमेश्वरप्रतिको आफ्नो विश्वासनीयतालाई सम्झौता नगर्नुहोस्। सबै अपमान, निन्दा, कष्ट र सतावटमा यो कुरा याद गर्नुहोस्, तपाईँको बोलावट आनन्दको लागि मात्र होइन, तपाईँको बोलावट कष्टको लागि पनि हो। पहिलो पत्रुस 2:21 त्यही भन्छ कि हामी ख्रिस्टको कष्टमा सहभागी हुनलाई बोलाइएका छौँ। मर्कुसले पुस्तक लेखिरहँदा रोममा भएको अन्य जाति ख्रिस्टियनहरू भने सम्राट नेरोको शासन पनि सतावट भोगिरहेका थिए। जब तपाईँको जीवनमा कष्ट आउँछ, छक्क नपर्नुहोस्। यसु ख्रिस्टको जीवनमा उहाँले ठुलो अपमान, ठुलो बेइज्जती, ठुलो गिल्ला सहनुभयो। सो सिपाहीहरूको तमसा सिद्धियो र अब क्रुसको समय आयो। 35 हेर्नुहोस् न, अनि यसुको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए र उहाँका आफ्नै लुगा लगाइदिए, त्यसपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्नलाई बाहिर लगे। सो खत्तम भइसके, कपडा खोल्ने बेला भयो, क्रुसको लागि अब रेडी। यसुको अपमान गरिसकेपछि तिनीहरूले उहाँलाई क्रुसमा टाँग्नलाई बाहिर लगे, बाहिर लगे, के बाहिर? त्यो महल बाहिर, सहर बाहिर। पुरानो करारमा अपराध, रोग र प्राप श्राप परेर अशुद्ध, अछुत र अपवित्र भएका मानिस अथवा जन्तुलाई छाउनी बाहिर लगिन्थ्यो, छाउनी बाहिर लगिन्थ्यो, किनकि उनीहरूलाई अशुद्ध मानिन्थ्यो। छाउनी जसमा इसरायलहरू बसोबास गर्थे, छाउनीको बिचमा परमेश्वरको सन्दुक हुने गर्दथ्यो, उनीहरूलाई छाउनी बाहिर लगिन्थ्यो। उनीहरूलाई तिरस्कार गरिन्थ्यो, बहिष्कृत गरिन्थ्यो, समाजबाट उनीहरूलाई निकालिन्थ्यो। त्यसरी नै येशूलाई पनि यरुसलेम सहरबाट बाहिर लगिँदैछ। यहाँ येशु हाम्रो निम्ति बहिष्कृत हुनुभयो, उहाँ हाम्रो निम्ति अछुत बन्नुभयो। र हिब्रू 13:12-13 यसरी भन्दछ, यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोका बाहिर कष्ट भोग्नुभयो। यसै कारण हामी पनि छाउनी बाहिर उहाँ कहाँ जाउँ र उहाँले सहनुभएको बेइज्जत हामी पनि सहौँ। हिब्रूको पुस्तकले त्यसरी भन्दैछ, क्रिस्चियन्सहरूलाई त्यसरी भन्दैछ। सो येशू ख्रीष्टले क्रुसको अपमान सहनुभयो र येशूले क्रुसको कष्ट भोग्नुभयो। हाम्रो वचनको दोस्रो बुदा कष्टलाई विचार गरौँ न। पहिलो शारीरिक कष्ट, अनि त्यसपछि आत्मिक कष्ट। शारीरिक कष्ट पहिले 21 पददेखि, अपराधीले आफ्नो क्रुस आफै बोकेर लानु पर्थ्यो। येशूको क्रुसको वजन लगभग 45 केजीको थियो, 100 पाउन्ड। येशूले आफ्नो क्रुस बोकेर केही परसम्म लानुभयो। युहन्ना 19:17 अनुसार, तर कोर्रा र पिटाइको कारण क्रुस बोक्न उहाँलाई सहयोगको खाँचो पर्यो, मद्दतको खाँचो पर्यो। त्यसैले 21 हेर्नुहोस् न, अनि अलेक्जेन्डर र रुफसका बुबा कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेको तिनीहरूले भेटे र येशूको क्रुस बोकेर लैजान तिनलाई कर लगाए। सो मर्कुसका पाठकले अलेक्जेन्डर र रुफसलाई चिनेको हुनुपर्छ, र तिनीहरूको पिता सिमोनले येशूलाई क्रुस बोक्न सघाए। सिमोन निस्तार चाड मनाउन यरुसलेम आउने तीर्थयात्रीहरू मध्ये एक हुनुपर्छ, तर सिपाहीहरूले तिनलाई नै छाने, तिनलाई नै रोजे। र तिनीहरू अब गलगथा आइपुगे, 22 हेर्नुहोस् न, त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए। गलगथाको अर्थ खोपडीको स्थान हो। लगभग राजमार्गसँगै थियो यो गलगथा, र क्रुसमा टाँगिएकाहरूलाई यात्रुहरूले त्यो बाटो भएर जानेहरूले सजिलैसम्म देख्न सक्थ्यो। गलगथा, जसलाई ल्याटिन भाषामा कल्वरी भनिन्छ, कन्फ्युज नहुनुहोस्, गलगथालाई ल्याटिन भाषामा कल्वरी भनिन्छ। अघि हामीले धेरै भजन कल्वरीको क्रुस भनेर धेरैचोटि हामीले गाइसकेका छौँ। र यो यो गलगथा चाहिँ मृत्युदण्डको सामान्य थलो बनेको थियो, धेरै मानिसलाई यहाँनिर मृत्युदण्ड दिने गरिन्थ्यो। सो गलगथाको अर्थ यहाँनिर अर्थ बाइबल अनुसार खोपडीको स्थान भनिएको छ, खोपडीको स्थान। किन यसलाई खोपडीको स्थान भन्यो ठ्याक्कै थाहा भएन, सायद त्यो डाँडा मान्छेको खोपडी जस्तो देखिने भएको कारण होला, अथवा त्यो डाँडामा मरेको मान्छेको धेरै खोपडीहरू भएकोले होला, कारण हामीलाई थाहा छैन। नामपछि यो कारण जे भए पनि त्यहाँ धेरै अपराधीहरूलाई मृत्युदण्ड दिइसकेको थियो। सो येशूलाई क्रुसमा टाँग्न पहिले अब तिनीहरूलाई तिनीहरूले उहाँलाई पेन किलर दिन खोज्छन्। 23 हेर्नु न, अनि तिनीहरूले उहाँलाई मुर्र मिसाएको दाखमा दिए, तर उहाँले त्यो ग्रहण गर्नु भएन। मैले पेन किलर भने, यो वास्तवमा पेन किलरै हो। क्रुसमा टाँग्न पहिले सबै अपराधीहरूलाई यसरी दिने गरिन्थ्यो, दुखाइ मार्नलाई यो दिने गरिन्थ्यो, तर येशूले त्यो ग्रहण गर्नु भएन। येशूले आफ्नो पीडा कति पनि कम गर्न चाहनु भएन, उहाँलाई पेन किलरको खाँचो परिरहेको देखिँदैन यहाँ, उहाँले अस्वीकार गर्नुभयो। किनकि येशूलाई थाहा थियो कि उहाँले अत्याधिक रूपमा कष्ट भोग्नु पर्थ्यो र उहाँले आफ्नो मृत्युको खिल महसुस गर्नु पर्थ्यो। त्यसपछि कति पनि ढिलो नगरी तिनीहरूले येशूलाई क्रुसमा टाँगे। 24 हेर्नुहोस् न, तिनीहरूले उहाँलाई क्रुसमा टाँगे। निज स्तरको अपराधीहरूलाई रोमले क्रुसमा टाँगेर मृत्युदण्ड दिने गर्थे। क्रुसको बारेमा थोरै कुरा गरौँ, क्रुसमा कसलाई मार्ने गर्थ्यो, कसलाई मृत्युदण्ड दिइन्थ्यो? निज स्तरको, तल्लो स्तरको अपराधीहरूलाई मात्र रोमीहरूले, रोमीलाई क्रुसमा टाँगेर कहिले पनि मार्दैन थिए, त अन्य जाति, अरू जातिहरूलाई, त्यो पनि निज स्तरको अपराधीहरूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने गर्थे। दोषीलाई धेरै यातना दिएपछि र कोर्रा लगाएपछि मात्र अङ्ग्रेजी एउटा अक्षरको, एउटा टी आकारको बिममा काँटी ठोकेर झुन्ड्याइन्थ्यो। क्रुसको मृत्यु एकदमै क्रूर, निर्दय, सुस्त, ढिलो र कष्टदायी हुने गर्थ्यो। 4-5 दिनसम्म पनि लाग्थ्यो मान्छे मर्नलाई क्रुसमा झुन्डेको झुन्डेको। क्रुसमा टाँगिएको मानिसले आफ्नो हातहरूले शरीरलाई थाम्न नसकेर सास फेर्न गाह्रो भएपछि निस्सासिएर तिनीहरूको मृत्यु हुने गर्थ्यो। क्रुसको मृत्यु केवल शारीरिक रूपमा मात्र कष्टदायी थिएन, यो त अति अपमानजनक पनि थियो। अपमानजनक, सभ्य समाजमा क्रुस शब्दको त उच्चारण पनि गरिँदैन थियो, अशुद्ध शब्द मानिन्थ्यो यसलाई। क्रुसको मृत्युदण्ड केवल समाजका नीच र फोहोर मानिने अपराधी, देशद्रोही र दासहरूको लागि आरक्षित गरिएको थियो। क्रुसमा टाँगेर मर्नु सबैभन्दा तल्लो स्तरको मराई थियो, साहसीपूर्ण मराई थिएन। तर येशूलाई त्यही क्रुसमा टाँगे, एक अपराधीलाई झैँ, एक देशद्रोहीलाई झैँ, एक दासलाई झैँ। त्यति मात्र होइन, तिनीहरूले येशूलाई नाङ्गै पारेर क्रुसमा टाँगे। पद 24 खला हेर्नुहोस् न, अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठाले तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँडे। हुनसक्छ यसो नाङ्गै क्रुसमा टाँगिनुभयो, एउटा भित्री वस्त्र पनि रहेन जस्तो देखिन्छ जब हामी हेर्छौँ। र यतिखेर सिपाहीहरूले भने उहाँको वस्त्रहरू बाँड्नतर्फ लागे, र तिनीहरूले भजन सङ्ग्रह 22 फेरि 18 पद पुरा गरे कि तिनीहरूले मेरो वस्त्र आपसमा बाँड्छन्। यहाँ कुनै पनि कुरा एउटा दुर्भाग्यवश दुर्घटनावश भइरहेको छैन, एउटा योजना मुताबिक भइरहेको छ। परमेश्वर वचनले ठहराए अनुसार भइरहेको छ, एकपछि अर्को वचनको भविष्यवाणी पुरा भइरहेको छ। सो तपाईँले विचार गर्नुभयो, यीशुको पक्राउदेखि क्रुससम्म धेरै समय नै लागेन। बिहिबार राति यीशुलाई गिरफ्तार गरेका थिए, शुक्रबार 9 त यीशुलाई क्रुसमा चढाइसकेका छन्। पद 25 हेर्नुहोस् न, तिनीहरू उहाँलाई क्रुसमा टाँग्दा बिहानको 9 थियो। मर्कुस हामीलाई किन भनिरहेको छ बिहानको 9 थियो भने किन बताइरहेका छन्? एकदम छिटो भइरहेको थियो, फास्ट। यति चाँडो त मृत्युदण्डको काम यति चाँडै त हुने गर्दैन प्राय, होइन र? टाइम लाग्छ, बहस चल्छ त्यहाँनिर, होइन? तर यसुको केसमा भने, उहाँको मुद्दामा भने एकदमै चाँडो, एकदमै छिटो भइरहेको छ। क्रुसको मृत्यु एकदमै कष्टदायी थियो, तर यही सबै कुरा थिएन। ओके, शारीरिक मृत्यु नै सबै कुरा थिएन, यसुको क्रुसको शारीरिक कष्टले हामीलाई बचाएको होइन, हामीले याद गर्नुपर्छ। यहाँनिर हामीहरूलाई रोमीहरूको भालाले, काँडाको मुकुटले, काँटीको एउटा काँटीले बचाएको होइन, मानिसहरूले हामीलाई बचाएको होइन। धेरै प्रचारकहरूले क्रुसलाई प्रचार गर्दा येशु ख्रिस्टको शारीरिक कष्टबारे मात्र कुरा गर्छन् र निष्कर्षमा आउँछन् येशुले हामीलाई यसरी कष्ट भोगेर बचाउनु भयो, शारीरिक दुःख भोगाइले मात्र हामी क्रुस बाँचेका छैनौँ, त्यसरी हाम्रो उद्धार भएको छैन। मित्रहरू, येशुको क्रुसमा शारीरिक कष्टभन्दा पनि बढी आत्मिक कष्ट छ, त्यहाँ आत्मिक कष्ट। जब यसो गेत्सेमनीको बगैँचामा हुनुहुन्थ्यो, उहाँले प्रार्थना गर्नुभएको थियो, हे पिता, हुनुसक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्। क्रुसको त्यो काँटी, त्यो भाला, कोर्रा, पिटाई, थुकाईको डरले यसोले त्यो भनिराख्नु भएको थिएन, तर आत्मिकी पीडा, आत्मिकी क्रुसिफिक्सन एउटा भएर उहाँ गइराख्नु भएको थियो। यसु अपराधीहरूको गन्तीमा गनिनु हुँदै थियो, त्यो कुराले त्यसले चाहिँ हामीलाई बचाएको वास्तवमा। सो यसो कष्टमा कष्टबारे हामी हेर्दैछौँ, उहाँको शारीरिक कष्टलाई हामी हेरिसक्यौँ, तर त्यही नै अन्त्य होइन, त्यही नै मुख्य कुरा होइन। मुख्य कुरा त्यही हो, आत्मिकी कष्ट, दोस्रो आत्मिकी कष्ट, यसु अपराधीहरूको गन्तीमा गनिनु भयो। 26-28 भयो, उहाँको दोष पत्रमा यहुदियाको राजा भनेर लेखिएको थियो। तिनीहरूले उहाँसँग 2 डाकुहरू क्रुसमा टाके, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कालाई उहाँको देब्रेपट्टि। धर्मशास्त्रको वचन यसरी पुरा भयो, उहाँ अपराधीहरूसँग गनिनुभयो। प्राय क्रुसको माथिल्लोपट्टि एउटा काठको दोषपत्र बाँधेर राखिन्थ्यो माथि, र उक्त दोषपत्रमा कुन अपराधको लागि यो मानिस क्रुसमा टाँगिँदैछ त्यो खुलाएको हुन्थ्यो। र यसो क्रुसमा पनि एउटा दोषपत्र थियो, पद 26 भनिसकेको छ कि यसुको दोषपत्रमा यहुदीहरूका राजा भन्ने लेखिएको थियो। तर यो के यो दोषपत्र साँचो थियो कि उहाँ साँच्चै यहुदीहरूको राजा हुनुहुन्थ्यो? यसुको अनुसार उहाँ साँच्चै रूपमा वास्तविक रूपमा यहुदीहरूको राजा हुनुहुन्थ्यो। यहुदीहरूको राजा मात्र होइन, उहाँ सारा संसारको राजा हुनुहुन्थ्यो। तर उहाँ यस संसारको जस्तो राजा हुनुहुन्थेन, पिलातसले सोचेको जस्तो राजा हुनुहुन्थेन। तर पिलातसले यही लेख्न किन चाहे? पिलातसलाई थाहा थियो, उसले गिल्ला गरिरहेको थियो कि येशु राजा हुनुहुन्थेन। तर पिलातसले फेरि येशुको दोषपत्रमा किन यिनी यहुदीहरूको राजा भनेर लेख्न चाहे? किनकि पिलातसले यहुदीहरूको महासभासँग बदला लिन चाहन्थे। तपाईँलाई याद छ, यहुदीहरूको महासभाले पिलातसलाई एकदमै ट्र्यापमा पारेर निर्दोष येशूलाई क्रुसमा टाँग्नलाई बाध्य बनाएको थियो। पिलातसले छोड्न चाहन्थ्यो, तर बाराब्बालाई रोजे उनीहरूले यसको ठाउँमा। पिलातसलाई उनीहरूले गरेको व्यवहारको बदला लिन चाहन्थ्यो। त्यही भएर पिलातसले उनीहरूको खिसी गर्नको निम्ति, उनीहरूको गिल्ला गर्नको निम्ति येशूको दोष पत्रमा यहुदीहरूको राजा लेखे। पुरै लेख त यस्तो थियो, नासरतका येशु यहुदीहरूका राजा, नासरतका येशु यहुदीहरूका राजा, INRI, इसुस नाजरेनस रेक्स जुडाइवरम। सो पिलातसले अपमानमाथि अपमान थप्न चाहन्थ्यो। त्यही भएर पद 27 हेर्नुहोस् न, तिनीहरूले उहाँसँग दुईजना डाकुहरू क्रुसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कालाई उहाँको देब्रेपट्टि। पिलातसले यहुदीहरूलाई यसरी गिल्ला गरिरहेका पनि कल्पना गर्न सकिन्छ, यसो भनिरहेको हामी कल्पना गर्न सक्छौँ, हेर यहुदीहरू, तिमीहरूको राजा कति महान राजा, चोटै चोट रगातम्य क्रुसमा टाँगिएको राजा, वाउ। पिलातसले यहुदीहरूको अपमान गर्नसम्म गरे, तर कल्वरीको क्रुसमा र वरिपरि जे जति भइरहेको थियो ती सबैको नियन्त्रणमा पिलातस थिएनन्। यी सबै पिलातसको काम थिएन। मित्रहरू, यी त परमेश्वरको हातका कामहरू थिए। त्यही भएर पद 28 भन्दछ यहाँनिर कि धर्मशास्त्रको वचन यसरी पुरा भयो, उहाँ अपराधीहरूसँग गनिनुभयो। यी सबै कुरा धर्मशास्त्र पुरा हुनलाई भएको थियो। परमेश्वरले पहिले नै सबै कुरा लेखिदिइसक्नु भएको थियो कि ख्रिस्ट अपराधीहरूको गन्तीमा गनिनुपर्छ भने परमेश्वरले पहिले नै योजना बनाइसक्नु भएको थियो। येशूको पहिलो आगमनको 700 पहिले नै परमेश्वरले यसैया 53:12 यसरी लेखिसक्नु भएको थियो कि येशू अपराधीहरूको गन्तीमा गनिनुहुनेछ। पिलातसले लेख्नुभन्दा अगाडि नै येशूले लेखिसक्नु, परमेश्वरले आफ्नो पूर्व योजनामा लेखिसक्नु भएको थियो, उहाँले त्यो ठहराइसक्नु भएको थियो। यसो अपराधी हुनुहुन्थेन, तर अपराधीहरूको गन्तीमा उहाँ गनिनुभयो। यसलाई कसले अपराधीहरूको गन्तीमा गन्यो? परमेश्वर पिताले गर्नुभयो, परमेश्वर पिताले। तर किन पिता परमेश्वरले आफ्नै पुत्रलाई किन अपराधीहरूको गन्तीमा गर्नुभयो? दोस्रो कोरिन्थी 5:21 भन्दछ, किनकि हामी उहाँका परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। पहिलो पत्रुस 3:18 भन्छ, किनभने हामीलाई परमेश्वर कहाँ ल्याउन, ख्रिस्ट पनि पापहरूको निम्ति सदाको निम्ति एकचोटि मर्नुभयो। उहाँ शरीरमा मारिनुभयो धर्मी जन अधर्मीहरूको निम्ति, तर आत्माद्वारा जीवित पारिनुभयो। यसुले पापी हुनु भनेको के हो? त्यो अनुभव गर्नुभयो, पाप गरेर होइन, वा पाप बनेर, पापी बनेर पनि होइन, तर पापीहरूको ठाउँमा उभिएर उहाँले यो अनुभव गर्नुभयो। यो आत्मिकी कष्ट थियो, यो पीडा थियो, पापै नचिन्नुहुनेले आफूमाथि पाप बोक्नु हुँदै थियो। यो खालि यो क्रुसमा त्यो भएको बालछरी काँटेको पीडा मात्र होइन, यहाँ कोर्राको चोटको पीडा मात्र होइन, ओके, त्योभन्दा बढी उहाँले पाप आफ्नो शरीरमा बोक्नु हुँदै थियो क्रुसमा टाँगिएको बेलामा। यो आत्मिक कष्ट थियो र यो शारीरिक कष्टभन्दा बढी कष्टदायी थियो। ख्रिस्ट हाम्रो निम्ति श्राप बन्नुभयो, गलाती 3:13 भन्छ, हाम्रा निम्ति शराब भनेर ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुट्याउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भनी लेखिएको छ। ख्रिस्ट आफूले कहिले पनि अनुभव नगरेको कष्ट भएर जानुभयो, यो सब उहाँले हाम्रो खातिर गर्नुभयो। उहाँले भोग्नुभएको कष्टको अलिकति पनि उहाँले आफ्नै लागि भोग्नु भएन। यसो हाम्रो खातिर अपराधीहरूको गन्तीमा गनिनुभयो। ख्रिस्टले क्रुसमा आफ्नो शरीरमा हाम्रा सबै पाप भोग्नुभयो र ती सब क्रुसमा ठोकिदिनुभयो। चर्च, हामीसँग घमण्ड गर्ने कुनै आधारै छैन। हामी जे छौँ आज, हामीसँग जे छ आज, सबै ख्रिस्टको दान हो। ख्रिस्टको निन्दाद्वारा हामीले छुटकारा पायौँ, उहाँको कष्टद्वारा हामीले शान्ति पायौँ, उहाँको अपमानद्वारा महिमा पायौँ र उहाँको मृत्युद्वारा हामीले जीवन पायौँ। हाम्रो पाप उहाँमा खन्याइयो र उहाँको धार्मिकता हामी माथि पहिराइयो। त्यसकारण अब गर्व गर्नेले ख्रिस्टमा गर्व गरोस्। गलाती 6:14 भन्छ, हाम्रो प्रभु येशू ख्रीष्टको क्रुस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्। प्रेमित्रहरू, के तपाईँलाई क्रुसले नम्र बनाउँदैछ? के तपाईँलाई क्रुसले क्षमा दिने बनाउँदैछ? के तपाईँलाई क्रुसले झन उद्धार चित्तको बनाउँदैछ? के क्रुसले तपाईँलाई झन सेवक बनाउँदैछ? मित्रहरू, परमेश्वरले क्रुस बिना पाप क्षमा गर्न सक्नुहुन्न। परमेश्वरले क्रुस बिना पापको क्षमा दिनुहुन्न। यदि उहाँले पाप क्रुस बिना पाप क्षमा गर्न सक्नुहुन्थ्यो भने, यदि त्यहाँ अर्को विकल्प थियो भने, उहाँले आफ्नै पुत्रलाई क्रुसमा खत्तम गर्नुहुने थिएन। क्रुस नै केवल एउटा विकल्प हो। बिहानी तपाईँ यसुको चेलाहरूमध्ये हुनुहुन्न भने, यसुको क्रुसलाई लिएर, वचनलाई लिएर तपाईँ के गर्नुहुन्छ? यसुको क्रुसलाई लिएर तपाईँ के गर्नुहुन्छ? यहाँ क्रुसको मालाको कुरा गरिरहेको छैन मैले, यहाँ क्रुसको ट्याटु खोप्ने बारेमा पनि कुरा गरिरहेको छुइनँ, तर त्यो क्रुस, जुन क्रुसको बारेमा हेरिरहेको, जुन क्रुसमा, श्रापित क्रुसमा धर्मी येशु बलि हुनुभयो, त्यो क्रुसलाई लिएर, त्यो म्यासेजलाई, त्यो सन्देशलाई लिएर तपाईँ के गर्नुहुन्छ? तपाईँ ख्रिस्टलाई लिएर के गर्नुहुन्छ? यस बिहानी तपाईँ कसरी प्रत्युत्तर दिनुहुन्छ? सम्भवतः दुई तरिकाले तपाईँले आफ्नो प्रत्युत्तर दिनुहुन्छ, किनकि त्यहाँ दुईवटा मात्र प्रत्युत्तर दिने तरिकाहरू छन्। तपाईँले तीमध्ये एउटा रोज्नुपर्ने हुन्छ, कि त तपाईँले यहाँ भएका यी पार्टिसिपेन्ट्सहरू, सहभागीहरू छन् यहाँ, यो भिड छ, कि तपाईँले यसरी प्रतिउत्तर दिनुहुन्छ, जसलाई हामी भन्छौँ नकारात्मक प्रतिउत्तर, जसको अर्थ हुन्छ अस्वीकार। 29 हेर्नुहोस् न, त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, वा त मन्दिर भत्काएर 3 दिनमा बनाउने, क्रुसबाट ओर्लेर आइज र आफूलाई बचा। त्यसै गरी मुख्य पुजारीहरूले भने शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, यसले अरूलाई बचायो तर आफूलाई चाहिँ बचाउन सक्दैन। यी मानिसहरूले क्रुसलाई हेरिरहेको थिए, उनीहरू यो निष्कर्षमा आए कि येशूसँग मानिसलाई बचाउने शक्ति छैन, उहाँको ईश्वरीय शक्तिलाई यिनीहरूले तिरस्कार गरे, इन्कार गरे, अस्वीकार गरे। तपाईँ पनि सायद यही गर्नुहुन्छ होला यस बिहानी, तपाईँ यस क्रुसमा टाँगेको येशूलाई हेर्नुहुन्छ, वा तपाईँले यसरी प्रत्युत्तर देखाउनुहुन्छ नकारात्मक प्रत्युत्तरमै। 35 यो इस्राएलको राजा ख्रिस्ट अब क्रुसबाट ओर्लेर आओस् र हामी देख्नेछौँ र विश्वास गर्नेछौँ। उहाँसँग क्रुसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे। तिनीहरूले के गर्दैछन् यहाँ? तिनीहरूले प्रमाण खोज्दैछन् येशूले केही गर्व देखाओस् अनि हामी विश्वास गर्छौँ। अझ हाम्रो आधुनिक भाषामा हुनुपर्दाखेरि, यदि मेरो रोग निको भयो भने म यसमा विश्वास गर्छु, यदि मेरो यो यो काम छ त्यो फत्ते भयो भने म यसमा विश्वास गर्छु, यसुले केही प्रमाणित गरेर देखाउनु पर्यो अनि मात्र म उहाँमाथि विश्वास गर्छु। तपाईँ ती मानिसहरू मध्येको त हुनुहुन्न, त्यस्तै हुनुहुन्न कि प्रमाण खोजिराख्नु भएको छ यसबाट, चङ्गाई खोजिराख्नु भएको छ, आफ्नो जीवनमा तपाईँले सम्पन्नता खोजिराख्नु भएको छ, समृद्धि खोजिराख्नु भएको छ, यसमा विश्वास गर्नको निम्ति आश्चर्य कर्महरू। मानिसहरूले यीशुको पुनरुत्थान पनि देखे, यीशु पुनर्जीवित भएर उठ्नुभयो, तर यी मानिसहरूले अझै पनि विश्वास गरेनन्। बरु के गरे थाहा छ, पैसा दिएर चेलाहरूले यीशुको शरीरलाई चोरेर लग भनेर हल्ला फिजाए। यदि तपाईँ आश्चर्य कर्म चिन्हको पछि कुद्नु भएको छ भने छाडिदिनुहोस्, अब त्यो अरू कुनै चिन्ह हुने छैन, त्यो अरू कुनै प्रमाण दिइने छैन। यीशु क्रुसमा टाँगिनुभयो र त्यस्तो दिनमा पुनर्जीवित भयो उठ्नुभयो, योभन्दा ठुलो प्रमाण अरू केही पनि छैन। उहाँ प्रभु हुनुहुन्छ, उहाँलाई हामीले विश्वास गर्नुपर्छ भन्ने कुराको प्रमाणको रूपमा यही कापी छ, उहाँको क्रुसको मृत्यु र उहाँको पुनर्जीवन र बौरी उठाए, यही कापी छ। त्यसैले अस्वीकार नगर्नुहोस् कि त तपाईँले यसरी यी मानिसहरू जस्तो तपाईँले जब क्रुसलाई लिनुहुन्छ, सुसमाचार सुन्नुहुन्छ, प्रचार सुन्नुहुन्छ, कि त यो मानिसहरू जस्तो गर्नुहुन्छ, तपाईँले व्यवस्था गर्नुहुन्छ, खिल्ली उडाउनुहुन्छ, उहाँसँग बचाउने शक्ति छैन, उहाँ एउटा मानिस हो, ऐतिहासिक मानिस थियो, राम्रो मानिस थियो, एकदम राम्रो शिक्षा दिन्थ्यो, महात्मा गान्धी जस्तै थियो, गौतम बुद्ध जस्तो थियो, तर बिचरा रोमीहरूले क्रुसमा मारे। उहाँको बचाउने शक्तिलाई तपाईँ त्यसरी इन्कार गर्न सक्नुहुन्छ? वा त यदि उहाँलाई परमेश्वरै हो भने, उहाँ साँच्चै ईश्वर हो भने, मेरो मुक्तिदाता हो भने, उद्धारकर्ता हो भने केही गरेर देखाउनुहोस् त, कि त त्यो भन्नुहुन्छ। म तपाईँलाई सल्लाह दिन चाहन्छु कि एउटा क्रुसमा टाँगेको चोरले जस्तै गर्नुहोस्, चोरले जस्तै ख्रिस्टलाई स्वीकार गर्नुहोस्। जुन कुरो यहाँ मर्कुस पुस्तकमा लेखेको छैन, हुन त मर्कुस पुस्तकले हामीले अन्तिम भनेको छौँ कि उहाँसँग क्रुसमा टाँगिनेहरूले पनि उहाँको निन्दा गरे, तर तीमध्ये एउटालाई यीशुले बचाउनु भयो। लुका 23 हेर्नुहोस् न, लुका 23:39-43। लुका 23:39, क्रुसमा टाँगिएका अपराधीहरूमध्ये एकजना अपराधीले उहाँको अपमान गर्दै भन्यो कि तिमी ख्रिस्ट होइनौ, तिमी आफैलाई आएर हामीलाई बचाऊ। तर त्यसलाई हकारेर अर्कोले जवाब दियो, त पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्, हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेको छौँ, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्। तब त्यसले भन्यो, हे यीशु, तपाईँ आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्। उहाँले त्यसलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्ग लोकमा हुनेछौ। सबैले क्रुसलाई हेरिरहेको थियो, भिड, यो सहभागी मानिसहरू गलत निष्कर्षमा आए कि यो मानिसलाई हामीले बचाउन सक्दैन, यो मानिस झुटो हो, प्रमाणित गरेर देखाओस्। तर ती सबै मानिसहरूमध्ये कि चोर माथि परमेश्वर अनुग्रह गर्नुभयो, अनि उसले देख्यो कि यो मानिसले मलाई बचाउन सक्छ। कल्पना गर्न सक्नुहुन्छ, सँगै झुन्डिरहेको मानिसले, आफ्नो आफूसँगै क्रुसमा झुन्डिरहेको मानिसले मलाई बचाउन सक्छ भन्ने उसले विश्वास गर्यो। त्यही हो प्रमाण, यीशुले हामीलाई बचाउन सक्नुहुन्छ भन्ने कुराको प्रमाण दिनलाई। यदि उहाँ क्रुसबाट ओर्लिनु भएको हुन्थ्यो भने चाहिँ गलत हुने थियो, तर क्रुसमै उहाँ रहेर उहाँले प्रमाणित गर्नुभयो कि हि क्यान सेभ अस, उहाँले हामीलाई बचाउन सक्नुहुन्छ। त्यो चोरले विश्वास गर्यो, त्यही भएर त उहाँ क्रुसमा टाँगिनु भयो, हाम्रो पाप बोकेर आफ्नो शरीरमा उहाँले सबै हाम्रो पाप क्रुसमा ठोकिदिनु भयो। यी चोरले चाहिँ प्रिय मित्रहरू, आफ्नो पाप पश्चाताप गर्नुहोस्। यदि तपाईँ क्रुसमा हुनुहुन्न भने, तपाईँले पश्चाताप गर्नुभएको छैन, तपाईँको विश्वास खालि परम्परागत मानिसले भनेको अथवा अरूको भनाइको आधारमा मानिसले चित्त नदुखोस् भनेर बाबा आमालाई खुसी पार्नलाई तपाईँ छोड जाउनुहुन्छ, यसो बाइबल पनि खोले जस्तो गर्नुहुन्छ भने म तपाईँलाई भन्छु कि तपाईँले देख्नुहोस् यहाँनिर हेर्नुहोस् कि येसु तपाईँको पाप निम्ति क्रुसमा मर्नुभयो. आफ्नो पापबाट फर्किनुहोस्, पश्चाताप गर्नुहोस् र ख्रिस्टमा आफूलाई समर्पण गर्नुहोस्. परमेश्वर अनुग्रह हुनुहुन्छ. येसुलाई क्रुसतर्फ लैजाँदै गर्दा उहाँले सिमोनलाई बचाउनु भयो, जसले येसुलाई क्रुस बोक्न सघाए. क्रुसमा झुन्डिरहेको अवस्थामा उहाँले यो चोरलाई बचाउनु भयो र उहाँ मर्ने बित्तिकै त्यही एकजना कप्तानलाई उहाँले बचाउनु भएको हामी देख्छौँ, जसले देखेर भन्दछ कि यिनी त साँच्चै परमेश्वरका पुत्र रहेछन्. मित्र, जसै तपाईँहरू यस ठाउँबाट जानुहुन्छ, आफ्नो घर फर्किनुहुन्छ, तपाईँले यसो अपमान, उहाँको कष्टलाई, दुःखलाई तपाईँले सुन्नुभएको छ, तर त्यसलाई सम्झिँदै उहाँमाथि दया देखाउँदै घर नजानुहोस्. हामी त धेरैले त्यही गर्छौँ. येसुलाई बिचरा भन्दै घर नजानुहोस्. येसुको चलचित्र हेरेर धेरैले त्यही गर्छ. गुड फ्राइडेको दिनमा सबैले त्यही गर्छ. येसुको दुःख कष्टलाई, काँटीलाई, त्यो येसुको फिल्ममा देखाएको जति पनि चित्रहरू छ त्यसलाई सम्झेर धुरु धुरु रुन्छन् मानिसहरू. प्रभु भोजको दिनमा पनि त्यसै गर्छ. उहाँ नाङ्गै मर्नुभयो, उहाँको शरीरमा कुनै कपडा थिएन, उहाँलाई काँटी ठोक्यो, उहाँलाई कोर्राले पिटियो, मान्छे धुरु धुरु रुन्छन्. त्यसो गर्दै आज नजानुहोस् तपाईँ. येसुको शारीरिक कष्टलाई लिएर चित्त दुखाउँदै, येसुमाथि बिचरा भन्दै तपाईँ घर नजानुहोस्. येसुको लागि नरुनुहोस्, उहाँको दुःख कष्टको लागि नरुनुहोस्, तर तपाईँ आफ्नो लागि रुनुहोस्, आफ्नो लागि रुनुहोस्. लुका 23 यहाँ हेर्नुहोस् न, लुका 23:26 लुका 23:26 के भन्छ यहाँ? तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते र क्रुस बोकेर उहाँको पछि जान लगाए. मानिसको ठुलो धुइरो उहाँको पछि लाग्यो. त्यसमा स्त्रीहरू पनि थिए जो बिलाप गर्दै र रुँदै थिए. 28 के भन्छ? तर तिनीहरूतिर फर्केर यसले भन्नुभयो, यरुसलेमका छोरी हो, मेरो निम्ति नरो, तर तिमीहरू आफ्नै निम्ति रो र आफ्ना छोराछोरीहरूको निम्ति रो, किनभने ती दिन आइरहेछन् जब मानिसहरूले भन्नेछन्, धन्य बाजेहरू र गर्भधारण नगर्ने कोखहरू र दुध नखुवाउने स्त्रीहरू. तब तिनीहरूले पहाडहरूलाई हामीमाथि खस र डाँडाहरूलाई हामीमाथि हामीलाई छोप भन्न लाग्नेछन्, किनकि तिनीहरूले रुख हरियो हुँदा यी काम गर्छन् भने सुक्खा आउँदा के गर्लान्. जस्तो तपाईँ यसमाबाट जानुहुन्छ, येसुको दुःखलाई सम्झिँदै, येसुमाथि दया देखाउँदै रुँदै नजानुहोस्, तर आफ्नो पापलाई लिएर रुनुहोस्. आफ्नो पापलाई लिएर, जुन पापले येसुलाई क्रुसमा टाँग्यो, त्यो पापलाई सम्झेर पश्चाताप गर्नुहोस्. येसुले तपाईँको दयाको उहाँलाई खाँचो छैन, कति पनि खाँचो छैन. उहाँको खातिर तपाईँ रुदिनुहोस् भन्ने उहाँ चाहनुहुन्न. र तपाईँले आफ्नो पाप देख्नुहोस् र ख्रिस्तर्फ फर्किनुहोस् भन्ने उहाँ चाहनुहुन्छ. ख्रिस्तर्फ फर्किनुहोस्, आफ्नो पापबारे विचार गर्दै जानुहोस्, आफ्नो पापको गम्भीरताबारे मनन गर्दै जानुहोस्, जसले गर्दा धर्मी येसु श्रापित क्रुसमा मर्नु पर्यो. जब 12 येसु क्रुसमा टाँगिनु भएको देखेका उसले यो विचार गरे, पक्कै पनि त्यो ठाउँमा, जब उसले त्यो बिचको क्रुसमा हेरे, त्यो ठाउँमा म हुने थिएँ यदि उहाँले मेरो ठाउँ नलिनु भएको भए. के तपाईँ यसरी भन्न सक्नुहुन्छ? के तपाईँ यसरी गवाई दिन सक्नुहुन्छ कि त्यो क्रुसमा म मर्ने थिएँ यदि उहाँले मेरो ठाउँ नलिदिनु भएको भए? तपाईँ क्रुसमा के देख्नुहुन्छ? तपाईँको जीवनमा क्रुसले के अर्थ लाग्छ? तपाईँको क्रुस, तपाईँको लागि क्रुस कतै एउटा लकेटमै त सीमित छैन. आउनुहोस् हामी प्रार्थना गरौँ.